नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 17 गते बुधबार, वैशाख शुक्ल पक्ष तृतीया तिथि, तदनुसार 30 अप्रेल सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। 6 दशकपछि पाए मान्छेको नाम शीर्षकमा गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 3 निवासी 61 वर्षीय कमला बिटालु यसअघि कुकुर्नी कामीको नामबाट चिनिनुहुन्थ्यो। उहाँले 2044 माघ 8 गते प्राप्त गरेको नागरिकतामा उहाँको नाम कुकुर्नी कामी थियो। त्यसैता उहाँलाई कुकुर्नीकै नामबाट बोलाइयो, चिनाइयो। गाउँमा हुने आमा समूह, वन समूह लगायत बैठक, तालिम, सरकारी तथा गैर सरकारी निकायले लिने विवरणमा उक्त नाम भन्नुपर्दा उहाँलाई अप्ठ्यारो लाग्थ्यो, हीनताबोध हुन्थ्यो। गत आइतबार जिल्ला प्रशासन कार्यालयले उहाँको नागरिकताको नामथर संशोधन गरेर कमला बिटालु कायम गर्यो। नामथर सच्चाइएको नागरिकता पाएपछि उहाँले भन्नुभयो, 61 वर्षको उमेरमा आइपुग्दा पशुको नाम हटाएर मान्छेको नाम पाए असाध्यै खुशी छु। उहाँले सानो छँदा आफूलाई काली भनेर बोलाउने गरे पनि नागरिकता बनाउँदा उक्त नाम किन कसले राखिदियो त्यो विषयमा जानकारी नभएको बताउनुभयो। एक छोरा र दुई छोरी भएकी उहाँलाई छोराछोरीसँग समेत आफ्नो नाम भन्न असहज हुन्थ्यो। शिक्षण पेशामा रहनुभएका छोरा लीलाधरले आफू 10 कक्षामा पढ्ने बेला आमाको नाम थाहा पाएको र त्यो बेला अप्ठ्यारो लागेको सुनाउनुभयो। आमाले सकभर नागरिकता लुकाउने गरेको, कसैले पनि नाम लिएर बोलाउन नपरोस् भन्ने गरेको उहाँले बताउनुभयो। अब भने नामकै कारण उहाँको मनमा पालिरहेको हीनताबोध हटेको छ। पहिलो पटक नाम सच्याएर नागरिकता उपशीर्षकमा खबर अगाडि छ। जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले पहिलो पटक नागरिकताको प्रमाणपत्रमा नामथर संशोधन गरेर प्रतिलिपि प्रदान गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले नामका कारण आफूलाई हीनताबोध र अपहेलित भएको भनेर निवेदन दिएपछि कुकुर्नी कामीको नामथर संशोधन गरेर कमला बिटालु कायम गरिएको जानकारी दिनुभयो। उहाँले निवेदन वडा कार्यालयबाट तोकिएको अनुसूची सिफारिश, पुरानो नागरिकता, स्थलगत प्रहरी सरजमिन मुचुलका, व्यक्तिगत सो घोषणा लगायतका प्रक्रिया पुर्याएर नागरिकताको नाम थर संशोधन गरिएको बताउनुभयो। 6 दशकपछि पाए मान्छेको नाम शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सरकार शिक्षक वार्ता सहमति नजिक, आज निर्णय शीर्षकको खबर गोर्खापत्रबाटै लिँदैछौ। विभिन्न पेशागत माग राखेर 28 दिनदेखि आन्दोलनरत शिक्षक र सरकार बीच हिजो साँझको वार्ता सहमति नजिक पुगेको छ। वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे आज औपचारिक घोषणा हुनेछ। सहमति भएपछि शिक्षकहरू पनि आजदेखि नै आन्दोलनबाट विद्यालय फर्किने छन्। हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति 10:30 बजेसम्म वार्ता भएको थियो। वार्तामा शिक्षकले उठाएका मागमध्ये मन्त्री परिषदबाट निर्णय गराउन सकिने मागमा दुवै पक्षबीच सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले बताउनुभयो। तर तत्काल पूरा गर्न सकिने मागमा मन्त्री परिषदले निर्णय गरे पनि विद्यालय शिक्षा ऐन आउने सुनिश्चितता गराउने विषयमा थप छलफल गर्नुपर्ने भएका कारण हिजो निर्णय नभएको हो। शिक्षा विधेयक अहिले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलकै क्रममा छ। छलफलकै क्रममा रहेकाले शिक्षक नेताहरूले दलका सचेतकसँग थप छलफल गरेर ऐन आउने सुनिश्चितता खोजेका हुन्। आज एक चरण सत्ताधारी दलका मुख्य सचेतक तथा यससँग सरोकार राख्ने व्यक्तिसँग छलफल गरेर आन्दोलन टुंग्याउन शिक्षक महासंघका पदाधिकारी सहमत भएको मन्त्रालयले जनाएको छ। मन्त्री परिषदबाट पूरा गराउन सकिने विषय पनि दुवै पक्षले आज मात्रै सार्वजनिक गर्ने बताएका छन्। विशेष गरी शिक्षक महासंघले मन्त्री परिषदबाट निर्णय गराउने गरी शिक्षक कर्मचारीको उपचारका लागि 7 प्रादेशिक अस्पताल र काठमाडौँस्थित सिभिल अस्पतालमा सहुलियत सुविधाको व्यवस्था हुनुपर्ने माग गरेको छ। त्यस्तै राहत अस्थायी करार साविक उच्च मावि सिकाई अनुदान प्राविधिक धार र विशेष शिक्षा बाल विकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको विदाको संक्षित हुने र त्यस विदा बापतको रकम अवकाश हुँदा एकमुष्ट प्रदान गर्नुपर्ने शिक्षकका अर्का माग छन्। सरकार शिक्षक वार्ता सहमति नजिक शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा प्रधानाध्यापकको खेतमा काम नगर्दा कार्यालय सहयोगीको हाजिरी डेढ़ वर्षदेखि रोकका शीर्षकको खबर प्रकाशित छ। सप्तरीको बलान बिहुल गाउँपालिका चार स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापकको खेतमा काम नगर्दा काज सरूवा गरिएका कार्यालय सहयोगी डेढ़ वर्षसम्म पनि हाजिर हुन पाएका छैनन्। 23 वर्ष अघि अस्थायी नियुक्ति पाएका राधेश्याम पासवान उक्त विद्यालयमा कार्यालय सहयोगी पदमा काम गर्दै आएका थिए। पछिल्लो पटक सरूवा भएर आएका प्रधानाध्यापक बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि आफूलाई हाजिर गर्न रोक लगाइएको पासवानको भनाई छ। उहाँकी पत्नीसँग गएर खेतमा 50 किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो, तर मैले मानिन। पासवान भन्नुहुन्छ, त्यसको दोस्रो दिनबाट हाजिर गर्नै दिइएन। पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागे, तर त्यहाँ काज सरूवा भएको पत्र थमाइदियो। गाउँपालिकाको 2080 मंगसिर 26 को पत्र अनुसार पासवानलाई सोही वडा स्थित सलहेस दलित राष्ट्रिय आधारभूत विद्यालयमा काज सरूवा गरिएको छ, तर त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गराइएन। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। छाउपडी विरूद्ध धामीहरू पनि शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाटै लिँदैछौ। छाउपडी हटाउन सरोकारवालासहित धामीको समूह बनाएर सचेतना अभियान चलाउनुपर्ने र छाउगोड व्यवस्थापनतर्फ लाग्नुपर्ने धार्मिक अगुवाले सुझाएका छन्। सामाजिक विकास कार्यालयले छाउपडी छुवाछुत जस्ता सामाजिक कुरीति हटाउने जुक्ति निकाल्न जिल्लाका 10 स्थानीय तहबाट सहभागी विभिन्न देवताका धामी तथा धार्मिक अगुवासँग छलफल गरेको हो। देवताका कारण छाउपडी मान्ने गरेको र धामीहरूले डर देखाउँदा उन्मूलन हुन नसकेको भन्दै चर्चा हुने गरेपछि कार्यालयले छलफल आयोजना गरेको जनाएको छ। कार्यक्रममा सहभागी धामीहरूले आफूहरू छाउपडी प्रथा हटाउन बाधक नरहेको बताएका थिए। तुर्माखाद गाउँपालिका 6 स्थित बण्डाली देवताका धामी 65 वर्षीय तारा चलाउनेले देवताले पनि छाउका बेला गोठ बस्नुपर्ने नभनेकाले अछाममा छाउ गोठ भत्काउने अभियान चलेका बेला पहिलो दिन आफ्नै गोठ भत्काउन लगाएको बताउनुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। राजनीतिक दल सम्बन्धी ऐनमा फरक सुझाव शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। राजनीतिक दल सम्बन्धी ऐन 2073 संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ। एकल चुनाव चिन्ह, दल त्याग गरी नयाँ दल गठन गर्दा आवश्यक संख्या, संसदीय दलको गठन र राष्ट्रिय दलको मान्यता लगायतका विषयमा प्रमुख दलका सुझाव बाझिएका छन्। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन 2073 संघीयता र समय अनुकूल परिमार्जन गर्नुपर्ने भएकाले दललाई सुझाव दिन आग्रह गरेको थियो। आयोगले तोकेको समयसीमाभित्र नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका 11 दलले लिखित सुझाव दिएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले उस्ताउस्तै सुझाव दिए पनि एकीकृत समाजवादीले आयोगबाट परिमार्जन प्रस्ताव गरेको अधिकांश दफामा आफ्नो प्रष्ट धारणा राखेको छ। संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय दलको मान्यता प्राप्त गरेका जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा संघीय संसदमा प्रतिनिधित्व रहेको नागरिक उन्मुक्ति पार्टी लगायतले सुझाव नै पेश गरेनन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। शिक्षक बिनै सकियो यसपालिको भर्ना अभियान शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। वैशाख दोस्रो साताभित्र विद्यार्थी भर्ना सकेर कक्षा सञ्चालन गर्नुपर्ने भए पनि 28 दिनदेखि जारी शिक्षक आन्दोलन लम्बिँदै जाँदा सामुदायिक विद्यालयका बालबालिकाको पठन पाठन अनिश्चित बनेको छ। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारासहित संघीय सरकारले यस वर्ष घोषणा गरेको विद्यार्थी भर्ना अभियान शिक्षक आन्दोलनका कारण प्रभावित बनेको हो। सामुदायिक र निजीमा गरी विद्यालय तहमा 70 लाख विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क छ। निजी विद्यालयले निर्वाध रूपमा भर्नासँगै कक्षा सञ्चालन थालेका छन् भने 55 लाख बालबालिका पढ्ने सामुदायिक विद्यालयमा अझै अन्यल छ। कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन समिति, स्थानीय तहले भर्ना अभियान र निशुल्क पाठ्यपुस्तक वितरण गरे पनि आन्दोलनका लागि शिक्षक काठमाडौँ केन्द्रित हुँदा पढ़ाइ भने अनिश्चित छ। ललितपुर र पोखरा महानगरपालिका सहित केही स्थानीय तहले भने कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सशस्त्रमा तस्करी रोक्न कुल देवताको कसम शीर्षकको खबर नागरिक दैनिकको अग्रपृष्ठबाट लिँदैछौं। सशस्त्र प्रहरीको नेतृत्वले केही दिन अघि सरुवा भएर कमाण्ड सम्हाल्न पठाएका वाहिनीपतिहरूलाई तस्करी रोक्न कुल देवताको कसम सम्झाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अरियालले कमाण्डमा जान लागेका वाहिनीपति तथा तालिम शिक्षालयका समादेशकलाई तस्करी रोक्न घरका कुल देवता सम्झेर काम गर्न निर्देशन दिनुभएको हो। तस्करी रोक्न र तस्करलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन आफ्नो घरका कुल देवता सम्झेर सहयोग गर्नुहोस्, परिणाममुखी काम गर्नुहोस्, होइन भने जुनसुकै बेला कमाण्डबाट फिर्ता हुनुपर्ला, आईजीपी अर्याललाई उद्धृत गर्दै स्रोतले भन्यो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै सोती हत्यामा उच्च अदालत, जन्मकैद सदर तर जातीय छुवाछुतमा भने सफाई शीर्षकको खबर लिँदैछौ। उच्च अदालत सुर्खेतले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको नवराज विकसित 6 जनाको ज्यान जाने गरेर भएको बहुचर्चित घटनाका प्रतिवादीहरूलाई जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला अदालत रूकुम पश्चिमको फैसला उल्टी गरेको छ। जिल्ला अदालतले 23 जना र प्रतिवादीहरूलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा जन्मकैदको फैसला गरेको थियो भने जातीय भेदभाव तथा छुवाछुत कसुरमा थप 2-2 वर्ष कैद र 50,000 जरिवानाको फैसला गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारीको इजलासले जन्मकैदको सजाय पाएका 23 जना र जातीय छुवाछुतमा 2 वर्ष कैद र 50,000 सजाय पाएकी एक बालिकालाई छुवाछुत कसुर नठहर्ने फैसला गरेको हो। प्रतिवादीहरू केहीले अन्तर्जातीय विवाह गरेको, जातीय विभेदका कारण घटना भएको देखिँदा जिल्ला अदालत रूकुम पश्चिमको जातीय भेदभाव तथा छुवाछुत कसुरमा सफाई हुने ठहर छ। फैसलाको संक्षिप्त खण्डमा भनिएको छ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतको फैसला सदर ठहर्छ। उच्च अदालतका प्रवक्ता प्रेम प्रकाश थापाका अनुसार प्रतिवादीहरू धनराज थापा, सन्तोष मल्ल, नवीन कुमार घरती मगर, तिलक चन्द, डम्बर बहादुर मल्ल, रेशम बहादुर मल्ल, प्रेम बहादुर ठकुरी, इन्द्र बहादुर ठकुरी, विष्णु मल्ल, विराजपुर मगर, हर्क बहादुर मल्ल, विनोद मल्ल, वीरेन्द्र कुमार मल्ल, सबिन मल्ल, भीम बहादुर पुन, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, नेत्र बहादुर मल्ल, दिल्ली मल्ल ठकुरी, परिवर्तन नाम 54 रूकुम पश्चिम 36-3 र 54 रूकुम पश्चिम 36-1 जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला अदालत रूकुम पश्चिमको फैसला उल्टी भएको हो। त्यस्तै जातीय भेदभाव तथा छुवाछुत कसुरमा मात्रै कैद तथा जरिवाना पाएका 54 रूकुम पश्चिम 36-2 भने सफाई पाएका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। आजको अन्नपूर्ण पोस्टमा गेटा अस्पतालका उपकरण किन्दा भ्रष्टाचारै भ्रष्टाचार शीर्षकको खबर प्रकाशित छ। मुलुकका 6 प्रदेशमा सरकारी मेडिकल कलेज छन् तर 7 अर्बका पूर्वाधार बनिसकेको कैलालीको गेटामा मेडिकल कलेज बन्ने वा मेडिकल विश्वविद्यालय बन्ने भन्ने बारे कुनै टुंगो छैन। 2080 कार्तिकदेखि 50 सयको अस्थायी अस्पताल चलिरहेको छ, तर अस्पतालमा विशेषज्ञ जनशक्ति ल्याएर स्वास्थ्य सेवा दिनुभन्दा पनि त्यस अस्पतालमा उपकरण खरिदमा अनियमितता हुँदै आएको छ। यसपालि पनि झण्डै 28 करोड़का उपकरण खरिदका लागि 17 बोलपत्र प्रकाशित भएका छन्। ती बोलपत्रमा पनि चरम अनियमितताको प्रयास भएको छ। बोलपत्रहरू कुनै एक व्यापारीको हातमा पार्नका लागि उपकरण स्पेसिफिकेशनमा कम्पनीको नाम र मोडेल नम्बर समेत राखिदिएपछि अनियमितता हुन लागेको खुलेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नेपालको एकमात्र अन्तिम घुमन्ते फिरन्ते राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। अत्यधिक मदिरा सेवनका कारण उहाँको मृत्यु भएको हो। सुर्खेतको बारहाताल गाउँपालिका 8 सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया 49 वर्षीय शाहीको सोमबार राति बस्तीमै मृत्यु भएको हो। राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको निधन भएको हो। राउटे मुखियाको निधन शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सुन खरिद सिफारिश दिँदा शुल्क नलिन निर्देशन शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सुन खरिदको सिफारिश दिँदा सुन व्यवसाय सम्बन्धी संघ महासंघले व्यवसायीहरूबाट शुल्क लिन नपाउने भएका छन्। यसअघि सुन व्यवसाय सम्बन्धी महासंघले व्यवसायीलाई सुन खरिदको सिफारिश दिँदा मनपरी शुल्क लिएको भन्ने गुनासोका आधारमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार सो निर्देशन जारी गरेको हो। नयाँ व्यवस्था अनुसार अब सुन व्यवसाय सम्बन्धी संघ महासंघले व्यवसायीलाई निशुल्क रूपमा सुन खरिदका लागि सिफारिश दिनुपर्नेछ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सोमबार सम्पन्न क्यानाडाको संघीय निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले जीत हात पारेको छ। जीत लगत्तै प्रधानमन्त्री कार्नीले क्यानाडा कहिले पनि अमेरिका सामु नझुक्ने उद्घोष गर्नुभएको छ। संघीय निर्वाचनमा उहाँको लिबरल पार्टी विजयी भए लगत्तै उहाँले क्यानाडालाई अमेरिकाको 51 राज्य बनाउने बताएका राष्ट्रपति ट्रम्प लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्री कार्नीले अमेरिकाले आफ्नो भूमि स्रोत साधन पानी र देश नै कब्जा गर्न खोजिरहेको बताउँदै भन्नुभयो उहाँको त्यस्तो अभिष्ट कहिल्यै र कदापि पूरा हुन दिने छैनौ। कार्नीले यसअघिका चुनावी भाषणमा जस्तै यसपाला पनि अमेरिका र क्यानाडाको सम्बन्धमा पछिल्लो समय देखा परेको तिक्तता बारे पनि बोल्नुभयो। केन्द्रीय बैंकका पूर्व गवर्नर कार्नीले यसअघि राष्ट्रपति ट्रम्पको नेतृत्वले क्यानाडामाथि अध्यारो दिन शुरूआत गरेको बताउनु भएको थियो। क्यानाडामा प्रधानमन्त्रीकै लिबरल पार्टी विजयी, अमेरिका सामु नझुक्ने अठोट शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। उद्योग प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिक 11% घटे शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। रोजगारदाता प्रतिष्ठानहरूमा नियमित रूपमा कार्यरत श्रमिकको संख्या घटेको छ। नेपाल ट्रेड युनियन महासंघ जीफटले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गत वर्षको तुलनामा यो वर्ष 11% नियमित रोजगारी गर्ने श्रमिक घटेका हुन्। प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ। देशभरका विभिन्न प्रतिष्ठानमा नियमित कार्यगत समयगत आंशिक लगायतका श्रमिक कार्यरत छन्। यसमध्ये नियमित काम गर्ने श्रमिक 11% घटेका हुन् भने अन्य किसिमका काम गर्नेहरू केही बढ्ने र कोहीमा कमी आउने देखिएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा सुविधा दिने निर्णयको सक्कल फाइल सर्वोच्चबाट माग शीर्षकको खबर प्रकाशित छ। सर्वोच्च अदालतले विभिन्न प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई काठमाडौँ उपत्यकाभित्र आवास सुविधा दिने निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीश द्वय विनोद शर्मा र निरपधोज निरौलाको इजलासले 2075 मंगिर 17 गते मन्त्री परिषदबाट भएको निर्णयसहितको फाइल झिकाउन आदेश दिएको हो। इजलासले यस विवादको पूर्ण सुनवाईका लागि वैशाख 30 पेशी तोकिदिएको छ। अधिवक्ता चन्द्र प्रसाद भूषालले दायर गरेको रिटमा प्रारम्भिक सुनवाईपछि न्यायाधीश तिल प्रसाद श्रेष्ठको इजलासले गत चैत 14 गते विभिन्न प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरको भैंसे पार्टीमा आवास सुविधा दिनुको आधार र कारण खुलाउन सरकारका नाममा आदेश जारी गरेको थियो। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा उद्योगीले फेरि बढाए डण्डीको भाउ शीर्षकको खबर प्रकाशित छ। अब सिमेन्टको पनि भाउ बढाउने तयारी शीर्षक दिएर नयाँ पत्रिका दैनिकले आज यो खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। सरकारको मौन समर्थनमा उद्योगीले कार्टेलिङ गर्दै दुई महिनादेखि निरन्तर डण्डीको मूल्य बढ़ाउँदै आएका छन्। थोरै थोरै गरेर मूल्य बढ़ाउँदा सरकारले हस्तक्षेप नगरेपछि हौसिएका उद्योगीले त्यसपछि ठूलै दरमा बढ़ाउन थाले। स्टील रोलिङ मिल्स एसोसिएशन र स्टील बिलेट उत्पादक संघमा आबद्ध उद्योगीले मिलेमतोमै 18 फागुन अघि प्रति केजी 87 रूपियाँ रहेको डण्डीको मूल्य अहिले 125 रूपियाँ 43 पैसा पुर्याएका छन्। तैपनि नियामक निकाय मौन छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको नेपाल समाचार पत्रमा बालहट त्यागेर सहमति गर शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा एकताको रटान र विभाजनको परिदृश्य शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा गैर आवासीय नेपाली संघको बिजोग शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा एमसीसी अनुदान नआए आन्तरिक स्रोत शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा डिजिटल खेदाईका डरलाग्दो रूप शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा आन्दोलनमा व्यक्तिका सम्पत्तिमा पुगेको क्षतिको पूर्ति कसले गर्ने शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको गोर्खापत्र दैनिकमा अनियमितताको कुरूप तस्वीर शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।